السلام علیکم ورحمۃ اللہ وبرکاتہ. 1 نومبر 2019 مطابق شب چہار یعنی چوتھی رات آج ہے عید میلاد نبی صلی اللہ علیہ وسلم کی. رانی تالاب میں حضرت کا خطاب ہو رہا ہے.
بسم الله الرحمن الرحيم. إنا أرسلناك شاهدا ومبشرا ونذيرا. صدق الله مولانا العظيم. إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد معلم الجود والكرم وآله وأصحابه وبارك وسلم صلاة وسلاما عليك يا رسول الله صلى الله تعالى عليك وسلم. میرے دوستو اور دینی بھائیو, میرے عزیز عبدالرحیم سلمو نے میرے پیر مرشد کے اشعار پڑھے
جی.
اس میں ایک شعر ہے, اس کا ایک مصرع اول
جی,
تم ہی آخر, تم ہی باطن, تم ہی ظاہر.
بے شک
اس کے بعد تم ہی اول, تم ہی آخر, تم ہی باطن, تم ہی ظاہر.
یہاں بھی ہو, یہاں بھی
ہاں بھی ہو,
آیا بھی,
آیا بھی ہو,
مبتدا اور منتہا تم ہو,
مبتدا اور منتہا تم ہو. میرا بھی چاہا کہ اس سلسلے میں میں کچھ عرض کروں.
بہت خوب, سبحان اللہ سبحان.
ایک ہے اول اور ایک ہے آخر. ایک ہی چیز اول ہو اور وہی چیز آتے ہو ایسا نہیں ہو سکتا. مولانا اسٹیج پر اول آئے تو آپ یہی کہتے اول بھی یہی آئے آخر بھی یہی. یہ اول آئے میں آخر آئے تو جو آخر ہوگا وہ اول نہیں, جو اول ہوگا وہ آخر نہیں.
جی
سمجھ میں بات رہے.
جی جی.
چار بیٹے ہیں, پہلا بیٹا
اول
اور چوتھا
آخر.
تو یہ چوتھا اول ہو سکتا ہے
نہیں,
اور اول جو ہے وہ
آخر نہیں ہو سکتا.
آخر لیکن میرے پیر و مرشد فرماتے ہیں تم ہی اول,
تم ہی آخر
اور تم ہی آخر.
جی ماشاء اللہ ماشاء اللہ.
یا رسول اللہ صلی اللہ علیہ وسلم آپ ہی اول بھی ہیں
اور آپ ہی آخر بھی,
اور آپ ہی آخر بھی ہیں.
بے شک
اب یہ پرابلم ہوا کہ
جی
ایک ہی شخص اول بھی
اور آخر بھی,
اور وہی شخص آخر بھی. چار بیٹے ہیں تو ایک اس کے اول ہوگا اور آخری والا آخر ہوگا, لیکن یہاں پر ہے کہ حضور ہی اول بھی ہیں
اور حضور ہی آخر بھی ہیں,
اور حضور ہی آخر ہیں.
بے شک
آپ اس کو سمجھنا چاہتے ہیں.
جی جی بالکل.
यही तो हुजूर का बोझा है कि आप अव्वल भी हैं और आखिर भी हैं। और अव्वल आखिर अल्लाह की भी सिफत है।
बेशक
कुरान फरमाता है अव्वल वल आखिर, अल्लाह ताला अव्वल भी है और आखिर भी है। अल्लाह भी अव्वल और अल्लाह भी आखिर, और मेरे मुस्तफा भी अव्वल और मेरे मुस्तफा भी आखिर।
बेशक
ये है जवाब। अल्लाह अव्वल कैसे है? जब कुछ नहीं था
जी
तो कौन था?
अल्लाह
अव्वल हुआ कि नहीं?
बेशक।
और एक वक्त वो आएगा कि कुल मन अलैहा फान, जितनी चीजें हैं सब पूरा हो जाएंगे। वयबका वजहु रब्बिका ज़ुल जलाली वल इकराम, और सिर्फ तुम्हारे रब की साथ बाकी है। आखिर में बाकी कौन?
अल्लाह।
और अव्वल में
अल्लाह
साबित हो गया हो अव्वल वल्लाखिर। अल्लाह अव्वल भी है और सबसे आखिर में है।
बेशक।
हम मुस्तफा अव्वल और आखिर कहते हैं। इस प्रॉब्लम को ध्यान में रखो ताकि कोई गुमराह बद्दीन आपको गुमराह न कर सके कि ये अल्लाह की सिफत है हुवल अव्वल वल आखिर, और मुस्तफा रजा साहब ने कहा नबी भी अव्वल है नबी भी आखिर
जी।
तो उसको उस प्रॉब्लम को आप नहीं सोल्व कर सकते। हुजूर अव्वल कैसे हैं? नबूवत के एतबार से।
बेशक।
आखिर कैसे हैं? नबूवत के एतबार से।
बेशक।
हुजूर अव्वल कैसे हैं? हुजूर फरमाते हैं कुंतु नबियन व आदम बैन रूह वल जसद।
बेशक।
दूसरी हदीस है कुंतु नबियन व आदम बैन तीन वल मान, ऐ लोगो मैं उस वक्त नबी था जब आदम अलैहिस्सलाम अभी रूह और बदन के दरमियान थे, यानी पैदा नहीं हुए थे, उन्हें जिंदगी नहीं मिली थी। मैं नबी उस वक्त भी था जब हजरत आदम पानी और मिट्टी की मंजिल तय कर रहे। हजरत आदम अलैहिस्सलाम को अल्लाह तआला ने कुरान फरमाता है कि पानी और मिट्टी से बनाया। हजरत आदम अलैहिस्सलाम का जब पुतला बन गया तो अल्लाह तआला ने रूह से फरमाया अय्यतुह रूहुल कुली फी जसदे आदम, ऐ रूह आदम के बदन में चली जा। अल्लाह का आदम पर रूह अपनी जगह से उठी और आदम अलैहिस्सलाम के बदन में जाने लगी और वैसे ही पलट गए। अल्लाह ताला ने फरमाया क्यों पड़ेगी? तो रूह ने कहा अंदर बहुत अंधेरा है, मेरा दिल घबरा गया, मैं वहां कैसे रहूंगी? आलम ने जबरदस्ती नहीं कहा कि फिर जा। हजरत इब्राहिम हजरत जिब्रील अलैहिस्सलाम से अल्लाह तआला ने फरमाया अर्श इलाही के नीचे एक नूर के कंदील में एक नूर है, उस नूर को उठा लाओ और आलम की पेशानी में सजा दो। वो नूर लाया गया, आदम की पेशानी में सजा दिया गया, पूरे बदन में नूर ही
नूर,
ताकि शरिया फरमाते हैं आपो दिल में नूर की पहली किरण अव्वल है पहली किरण इंसान के बदन में हुजूर की वो किरण जो नूर अव्वल आपो दिल में नूर की पहली किरण जाने आदम
जाने
जाने हवा आप हुजूर अव्वल है वजूद खल्क में सबसे पहले हुजूर अल्लाह की मखलूक है
इसलिए
आप अव्वल नबियों के सिलसिले में पहले नबी हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम हजरत आदम बाद के नबी हैं हुजूर सबसे पहले नबी उनको नबियों व आदमों पहले रूहे बन सर है लोग मैं तो नबूवत के मनसब पर उस वक्त पाए था जब आदम अलैहिस्सलाम पैदा भी नहीं हुए थे हमारा अकीदा ये है कि पहले नबी
सरकार सल्लल्लाहु अलैहि
वसल्लम आदम है लेकिन पहले नबी आदम नहीं है पहले नबी हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम साबित हुआ अव्वल अव्वल तुम ही अव्वल है मेरे आका आप अव्वल हैं जब कोई नदी नाप नहीं था तो आप अव्वल नदी
बेशक
फिर नदियों का सिलसिला चला और कहां तक पहुंचा
हजरत ईसा अलैहिस्सलाम
भाई पाकि मैं चंदों की इतने दिनों से 41 साल से बोल रहा हूं तो सबक याद नदियों का सिलसिला हजरत ईसा अलैहिस्सलाम तक पहुंचा अभी खत्म नहीं हुआ आदम अलैहिस्सलाम से शुरू हुआ हजरत ईसा अलैहिस्सलाम तक पहुंचा ईसा अलैहिस्सलाम के बाद सबसे आखिर नबी कौन
हमारे आका
हमारे आका मौला जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने तो पहले नबी कौन हमारे रसूल आखिरी नबी कौन साबित हो गया तुम्हीं अव्वल अल्लाह ताला ने हुजूर को अपनी सिफत से नवाजा
बेशक
अल्लाह ताला भी अव्वल और हमारे आका और मौला भी अव्वल अल्लाह ताला भी आखिर हमारे आका और मौला भी आखिर समझने बात आगे अगर कोई बलमजहब कहे कि सुन्नी हुजूर को अव्वल भी मानते हैं आखिर भी मानते हैं और कुरान तो कहता है कि अल्लाह अव्वल है और आखिर है तो तुम तो उसके सामने सीना काम कर कह सकते हो कि नबूवत में नबी अव्वल है और नबूवत के सिलसिले को खत्म करने में आखिर है तुम्हें अव्वल
तुम्हें
आखिर अब रहा दूसरा मसला
तुम्ही जाहिर
तुम्ही बातिन और तुम्ही जाहिर बातिन किसको कहते हैं छुपी हुई चीज को और जाहिर किसको कहते हैं खुली हुई चीज को ये दोनों मतदार हैं एक ही चीज जाहिर भी है और वही बातिन भी है एक ही चीज बातिन है और वही जाहिर है ये आप घर देख रहे हैं इसकी जाहिरी पोजीशन है और एक उसकी बातिनी पोजीशन जो बातिन में है वो जाहिर में नहीं और जो जाहिर में है वो बातिन में नहीं आपका दिल
बातिन
बातिन है अब ये दिल अगर बाहर निकाल के लगता हो तो आप ही चले जाएंगे जो बातिन है उसको बातिन कहेंगे वो जाहिर नहीं होता मेरे दोस्त दुनिया में हर जाहिर जाहिर है और बातिन बातिन लेकिन मेरे खुदा ने अपने लिए भी काम फरमाया
बेशक
होवल साहिर होवल बात होवल साहिर को بے شک یہ صفت اللہ کی ہے کہ اللہ تعالیٰ ظاہر بھی ہے باطن بھی ہے. باطن تو ایسا ہے کہ کسی نے دیکھا ہی نہیں,
بے شک
صرف ایک ہی ذات ہے میرے نبی کی, دونوں نے اللہ تعالیٰ کو دیکھا ہے. لیکن دنیا کی کوئی چیز چاہے وہ فرشتہ ہو, چاہے وہ جن ہو, چاہے نبی موشن ہو, رسول عروج العزم ہو, کتنی بڑی بھی شخصیت ہو, کسی کا دعویٰ نہیں کہ میں نے حضور کو اللہ تعالیٰ کو دیکھا ہے. ایسا باقی کہ حضرت موسیٰ علیہ السلام جب وہ طور پر حاضر ہوئے اور پروردگار عالم سے بات چیت ہوئی تو دل میں شوق اٹھا کہ اللہ کو باطن ہے, میں اس کو دیکھنا چاہتا ہوں, باطن کو
ظاہر کرنا,
ظاہر میں دیکھنا چاہتا ہوں. تو انہوں نے کہا رب ارنی انظر الیک, اے اللہ تعالی میں تجھے دیکھنا چاہتا ہوں. رب نے فرمایا لن اے موسیٰ تم مجھے دیکھ نہیں سکتے. جب موسیٰ علیہ السلام کو پروردگار عالم نے منع فرما دیا, میں ایسا باطن ہوں اے موسیٰ کہ تمہاری آنکھ مجھے دیکھ نہیں سکتے, حضرت موسیٰ نے عرض کیا مولا مجھے یہ تسلیم ہے میں تجھے نہیں دیکھ سکتا لیکن تم تو مجھے دکھا سکتا ہے. اس لیے کہ رب کی شان یہ ہے ان اللہ علی کل شیء قدیر, بے شک اللہ ہر چیز پر قدرت ہے. لیکن یہ دیکھنے کے عطا نصیبہ سرتا نہیں تھا, جس کا نصیبہ تھا وہی دیکھے گا. اے موسیٰ میں دکھا سکتا ہوں لیکن تمہاری حیثیت نہیں ہے کہ مجھے دیکھ
سکتا,
اس لیے رب العالمین نے منع فرمایا. لیکن جب حضرت موسیٰ نے کہا نہیں دیکھنا چاہتا ہوں تو اللہ تعالیٰ نے اپنے کو ظاہر نہیں کیا, یہ مجھے بتانا تھا, اپنے صفت کی تجلی ظاہر کی اور کوہ طور کے بارے میں ارشاد فرمایا فإن استقر مكانه فسوف تراني. اے موسیٰ مجھے دیکھنے میں تم کامیاب اس وقت ہوگے کہ ایک شرط ہے, تم پہاڑ کی طرف دیکھو, اگر یہ پہاڑ اپنی جگہ ٹھہرا رہا رکا رہا اس میں کوئی چینج نہیں آئی تو پھر تم مجھے دیکھ سکتے ہو, اور اگر پہاڑ ہی برداشت نہ کر سکا میری تجلی کو تو اے موسیٰ تم نہیں دیکھ سکتے. حضرت موسیٰ نے دیکھنا شروع کیا پہاڑ کی طرف, رب فرماتا ہے فتجلى ربه للجبل, رب نے اپنی صفت ربوبیت کی تجلی سوئی کے ناکے کے برابر پہاڑ پر چمکائی. حضرت عیسیٰ نے آنکھ کھول کر دیکھا, حضرت موسیٰ نے آنکھ کھولا اور دیکھا تو رزلٹ کیا نکلا, یہ قرآن فرماتا ہے فخر موسیٰ پہاڑ جل کر کے چور چور ہو گیا, پہاڑ ہلا زلزلہ ہوا دھماکہ ہوا اور وہ پہاڑ کرچیاں ہو گئی, اتنا بہار پڑتا پہاڑ جل بھی گیا ہٹا بھی ٹکڑے بھی ہوا اور جل گیا, اور جناب موسیٰ وخر موسیٰ سرکار اور حضرت موسیٰ بے ہوش ہو کر زمین پر گرے منظر پہاڑ جل رہا حضرت موسیٰ زمین پر پڑے اللہ کی تجلی سوئی کے ناکے کے برابر نبی برداشت نہ کر سکے اور دنیا میں سب سے مضبوط چیز پہاڑ ہے وہ جل گیا بھر گیا کلے گا حضرت موسیٰ علیہ السلام و سلام کو تھوڑی دیر کے بعد جب احاطہ ہوا تو آپ نے کہا مولا میں مانگ رکھا ہوں اب کبھی یہ تمنا نہیں کروں گا لیکن اس تجلی کو دیکھنے کا یہ اثر ہوا حضرت موسیٰ علیہ السلام کو روایت میں ہے کہ حضرت موسیٰ علیہ السلام نملتن سودا الا صخرتی سودا فی لیلت الظلمہ حضرت موسیٰ کی آنکھ میں ایسی روشنی آ گئی کہ کالی چونٹی کو کالی رات میں کالے پتھر پر چلتے ہوئے 80 کوس ایک کوس 2 میل کا ہوتا ہے اور 80 کوس کتنے ہو گئے
160 میل
اور 160 میل کے آپ کل کلو میٹر بنا لیجیے گا 160 میل کے فاصلے پر کالی رات میں کالی چونٹی کو کالے پہاڑ کی چٹان پر جب چلتی تھی تو حضرت موسیٰ دیکھ
لیا
حضرت موسیٰ کے آنکھ پر اس تجلی کا کمال اور اثر تھا حضرت موسیٰ علیہ السلام رب کو نہ دیکھ سکے اس لیے کہ رب باطل ہے اتنا چھپا ہوا ہے کہ نبی بھی نہیں دیکھ سکے صرف تجلی کی چمک دیکھی اور میرے رسول کو اللہ نے وہ حوصلہ عطا فرمایا کہ معراج میں رب کی تجلی نہیں ذات رب کو دیکھا اور کیسے دیکھا اور میرے مصطفیٰ دیر تک آنکھیں کھولے ہوئے تب تک ہی باندھے ہوئے ساتھ الٰہی کا جلوہ دیکھ رہے حضرت موسیٰ کی آنکھ میں جھپکتے ہوئے تجلی کا نوک سوئی کی نوک کے برابر جلوہ دیکھا تو یہ فائدہ ملا کہ 160 میل کی دوری پر کالی چونٹی کو کالی رات میں کالی چٹان پر رینگتے دیکھ لیتے ہیں تو میرے رسول جن کی آنکھ جھپکی بھی نہیں قرآن فرماتا ہے ماں زیادہ بسر ہوگا ماں کا تھا آنکھ میں چھپک بھی نہیں تھی مسکرا کر رب کا جلوہ دیتے میرے رسول کی آنکھ میں کتنی سے کم گمراہ لوگ یہ تو سمجھ لے جب موسیٰ کی آنکھ میں اتنی روشنی آ گئی جنہوں نے جی بھر کر نہیں آنکھ پڑی اور بے ہوش ہو گئے زمین پر گر پڑے میرے رسول زمین پر تھے ہی نہیں عرشے اولا کے اوپر تھے مسکرا کر کے دیکھ رہے ہیں کی نگاہ کے سامنے یہ جلسہ بھی ہے
بے شک
41 سال کا مجمع بھی ہے یہ مسجد بھی ہے اچھے بھی ہیں برے ہیں ایک جگہ بیٹھے ہوئے حضرت موسیٰ 160 میل کی چونکی کو دیکھ رہے گئے ہیں تو مدینے میں آرام فرماتے رسول پوری کائنات کو اپنی جگہ پہنچے گئے. بہت اسے آدم پٹوچری رحمت اللہ علیہ فرماتے ہیں رش کھا گئے کلیم. کلیم یعنی حضرت موسیٰ کلیم اللہ تجلی دیکھتے ہی رش کھا گئے, بے ہوش ہو گئے. رش کھا گئے کلیم مگر ہنس پڑے
حبیب.
یہ کلیم تھے وہ حبیب تھے. اللہ تعالیٰ سے بات کرنا یہ بھی بڑا اونچا مقام ہے, لیکن اللہ اپنے حبیب سے بات کر رہا. موسیٰ بات کرنے کے لیے جا رہے ہیں اور اللہ بات کرنے کے لیے مصطفیٰ کو بلا رہا ہے. آنے اور جانے میں بڑا ڈفرینس ہے, ایک بلانے سے جا رہا ہے اور ایک خود اپنی مرضی سے جا رہا ہے. مصطفیٰ جہاں کوئی نہیں جا سکتا جبریل بھی نیچے وہاں پر بلایا اور صرف رب کا جلوہ نہیں دیکھا, اللہ کی ذات وحد کا جلوہ رسول اکرم صلی اللہ علیہ وسلم نے دیکھا. اے دنیا تمہارا نصیب ہے کہ تم یہ عقیدہ رکھتے ہو کہ حضور گنبد خضرا میں بیٹھے ہوئے بھی ہم کو دیکھ رہے ہیں. تو اللہ تعالیٰ اتنا باطل کی کوئی نبی نہ دے سکے, لیکن پروردگار عالم نے اپنے حبیب صلی اللہ علیہ وسلم کو اپنا جلوہ دکھایا. یہ الگ ایک بحث ہے. ہو باطل, اللہ تعالیٰ باطل بھی ہے اور ظاہر بھی ہے. اللہ تعالیٰ ظاہر تو اتنا ہے کہ اگر عقل صحیح ہے تو ایک ایک چیز سے اللہ کے وجود کو آدمی سمجھ سکتا ہے.
بے شک
حضرت شیخ صاحب فرماتے ہیں, اے عقل مندو سنو, ہر گیارے کی اجدی ہو یت وہ ربو لا شریف لہ کو یت, جو ہاتھ زمین سے اڑتی ہے وہ ایک ہوتی ہے اور اشارہ کدھر کرتی ہے. ایسے کوئی گھاس اڑتی ہے, دس گھاس مل کر کے اس میں پودے شاخیں پتے مل جاتے ہیں, لپٹی ہوئی نوکیلی ایک گھاس زمین سے سر اٹھاتی ہے اور ساری دنیا کو بتاتی ہے ایک نے مجھے ایک پیدا کیا. ہر گیارے کی زمین ہو جائے وردہ اللہ شریف لہ کو کر. سورج کی رفتار دیکھو, سورج بتا رہا ہے خدا ہے, چاند بتا رہا ہے خدا ہے, تمہارا وجود ظاہر کر رہا ہے کہ خدا ہے. کائنات کے سردے سردے سے ماں رب العالمین کے وجود پر کھلم کھلا دلیل پڑتی ہے. اللہ تعالیٰ قادر ہے کہ نبی نے کہا دیکھا دے تو اللہ نے فرمایا تم نہیں دیکھ سکتے, اور ایسا قادر ہے کہ ایک خاص بھی کرتی ہے تو وہ بھی بہتر ہوتا ہے.
بے شک
اور یہی صفت اللہ تعالیٰ نے اپنے حبیب کو بھی عطا فرمائی. تم ہی باطل ہو اور تم ہی ظاہر بھی ہو, اول بھی ہو آخر بھی ہو. حضور باطل بھی ہے ظاہر بھی ہے. آپ کہیں گے یہ کیسے؟ اللہ تعالیٰ کے بارے میں تو سمجھ میں بات آ گئی. ایک دن حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم نے صدیق اکبر سے اپنی اس صفت کا اظہار
کیا.
صدیق اکبر کو سلیکٹ کیوں کیا؟ اس لیے کہ ساری کائنات میں نبیوں کے بعد سب سے زیادہ علم والے حضرت صدیق اکبر.
بے شک, بے شک.
سارے صحابہ میں سب سے زیادہ علم والے صدیق اکبر ہیں, اس لیے نہ حضرت عمر کو سنا نہ حضرت عثمان کو سنا, کسی کو نہیں, صدیق اکبر ہیں اور صحابہ کرام. حضور نے آج ایک نئی بات فرمائی, ऐसे थी मुझे मेरे रब के अलावा किसी ने नहीं जाना। तो सहारे के हम कह रहे थे हम तो जानते हैं कि आप नहीं, हम तो जानते हैं कि आप मक्के में पैदा हुए मदीने में हिजरत करके, हम तो जानते हैं कि अब्दुल्लाह के साथ जाते हैं, हम तो जानते हैं कि आमना के लगते जिगर हैं, किसी ने तो ये नहीं कहा। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अपने बदन के बारे में नहीं कहा, अपने वतन के बारे में नहीं कहा, अपनी नस्ल के बारे में नहीं फरमाया, फरमाया या अबा बकर लम यअरिफनी हकीकतन गैर नबी, मैं कैसा हूँ मेरी हकीकत को मेरे दर्द के अलावा किसी ने नहीं जाना। ऐसे बातें हैं मेरे मुस्तफा,
बेशक
ये हदीस से साबित है। मेरा प्रियो मुर्शिद ऐसा नहीं है कि शायरों की तरह इधर की उधर खाके फरमाते हैं तुम ही बाकी हो, और ये बाकी होना मुस्तफा की जबान से जाहिर हो गया, कोई मुझे नहीं जानता सिर्फ मेरा रब मुझे जानता
है।
और आप जाहिर भी हैं, कैसे जाहिर मैंने पहले बता दिया, ऐसे जाहिर कि बहुत से गैर मुस्लिम आए और हुजूर का चेहरा देखा और कलमा पढ़ना शुरू किया। ये किसी गलत झूठे का चेहरा नहीं है, ये अल्लाह के सच्चे नबी हैं, किसी ने नहीं बताया और कलमा पढ़ना शुरू किया। ये है जाहिर,
बेशक
ऐसे जाहिर कि दुश्मन भी जानता था कि ये नबी रहे दुश्मनी के वजूद के दुश्मनी की सखावत की वजह से वो कलमा नहीं पढ़ता था। सब कुछ हुआ, खुद आपके चाचा जानते थे कि ये सच्चे हैं,
बेशक,
लेकिन आखिर तक वजूद ने फरमाया चाचा कलमा पढ़ लो, तो उन्होंने कहा मैं कलमा नहीं पढ़ूंगा, मेरी गैरत मेरी कौम मुझे गैरत दिलाएगी। ये एक अलग बहस है, कलमा नहीं पढ़ा और दुनिया से रुख्सत हो गए, हम उनको बुरा भला नहीं कहते इसलिए की बहुत बड़ी खिदमत की, लेकिन हम ये कहते हैं कि वो मोमिन है ये भी हम तस्लीम करने के लिए तैयार नहीं है। हजरत रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम को देखने वाला जानता ही था कि ये अल्लाह के नबी हैं और उनकी हकीकत को सिवाय करके और किसी ने नहीं जाना। वो बाकी भी हैं और जाहिर भी हैं, और कैसे जाहिर कि जानवर आता है तो दूर फरमाते हैं बोलो मैं करूँ, तो जानवर कहता था अशहदु अन्नका रसूल था, मैं गवाही देता हूँ कि आप अल्लाह के रसूल हैं, ये तो जानवर था। अरे पत्थर आता था तो हुजूर फरमाते हैं बोल मैं कौन हूँ, तो पत्थर कहता था अस्सलातु वस्सलामु अलैका या रसूलल्लाह, मैं गवाही देता हूँ कि आप अल्लाह के रसूल हैं। हुजूर सल्लल्लाहु अलैहि वसल्लम से जाहिर और कौन था, पत्थर जिन्हें कहता नहीं, जानवर जिसे कहता है, नबात और दरख्त जिसे कहता है, सब पहचानते हैं इतने खुले हुए नदी के, और ऐसी हकीकत थी कि कोई नहीं जानता, सिर्फ रब्बुल आलमीन जानता है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम का महान क्या है, स्टेटस क्या है। तो मेरे तीनों मुर्शिद फरमाते हैं तुम ही अव्वल हो, तुम ही आखिर हो, तुम ही बातिन भी हो और तुम ही जाहिर भी हो। मेरे नबी बातिन भी है और जाहिर
भी
है। अब उसके
यहाँ भी हो
नहीं तो बहुत देर हो गई। आप ये अपना अकीदा सुना लीजिए, हुजूर क्या है, हुजूर क्या है, हुजूर क्या है, हुजूर क्या है, बातिन जाहिर अव्वल आखिर, ये हमारे नबी की भी सिफत है और अल्लाह ताला की भी सिफत है। तो बदअकीदा कहता है ये तो शिर्क हो गया, ये शेर नहीं है, अल्लाह ताला रऊफ है, अल्लाह ताला रहीम है, अल्लाह ताला अजीज है। और अपने रब को क्या फरमाते हैं, नबी को क्या फरमाता है, अपने नबी को क्यों कहा, कोई है पूछने वाला,
चाहे उधर वाला हो चाहे इधर वाला
है, किसी में जुड़ा नबी को जाने अपनी सिफत का फरमा, अल्लाह ताला ने अपने नबी को अता फरमाई कि अजीजुन अलैहिम अलितुन हरीसुन अलैकुम बिल मुमिनीन रऊफुर रहीम, आप मुसलमानों के लिए रऊफ भी हैं और मोमिनीन के लिए रहीम भी हैं, और वो तो हरी नहीं है इसलिए वो इनकार कर मोमिनीन के लिए रऊफ मेहरबानी करने वाले हैं, मोमिनीन के लिए रहम फरमाने वाले हैं, और ऐसे रहीम है कि रब तो रब फरमाता है, अल्लाह का अभाव सब दुनिया में तो करीम बनता था, मेरे हुजूर को रहीम नहीं मानता, परवरदिगार आलम ने डिवाइडेशन कर दिया है, नबी की शान अव्वल भी है आखिर भी है, अल्लाह की शान भी अव्वल भी है आखिर भी है, लेकिन अल्लाह का अव्वल होना और है और नबी का अव्वल होना और है, अल्लाह
बेशक
अकीदे को मैंने आपके जहन में डाल दिया कि मेरे नबी अव्वल भी है आखिर भी है बातिन भी है जाहिर भी है, अल्लाह ताला अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम की सच्ची महब्बत हमें अता फरमाए, दिन दिन बारिश हो रही है और ये हमारे जलसे की कबूलियत की है,
मोबाइल
जो लोग अभी ने पता है कि रोजाना अगर ऐसा सिस्टम रहेगा हजरत के खिताब के बाद एक या दो सवाल हजरत से पूछ लिए जाएंगे, जिसमें सर पहले मैंने हुस्न के साथियों से पूछा था कि हुस्न में कितने पढ़ाए हैं, हजरत ने कितनी तफसील उसकी बात बताई, उसी में हजरत एक सवाल आया है कि अगर किसी ने पानी लाके रख दिया, आप तशरीफ लाए कि नजर आए हैं रोज़ करेंगे, वो पानी रखा है तो वो पानी पता नहीं है कि इस मुसाहल है कि नहीं मुसाहल है, उस शख्स ने पूछा है शख्स ने कि उसको हम क्या मांगना चाहिए, बाल्टी में अगर पानी भरा जा रखा है मुसाहल मांगा जाएगा या गैर मुसाहल,
जब आपको ये मालूम है
کہ مجھ کا عمل ہے استعمال کیا ہوا اس کا عمل کا ڈیفینیشن بتا دیا تھا
جی جی
آپ کو جب معلوم ہو جائے کہ یہ مجھ کا عمل ہے تو اس سے وضو اور غسل جائز نہیں اور جب آپ کو معلوم ہی نہیں ہے کہ بالٹی میں رکھا ہوا پانی مستعمل ہے یا غیر مستعمل ہے تو آپ بلا تکلف اس سے وضو کر سکتے ہیں یا پھر لانے والے سے آپ تحقیق کر لیں کہ یہ پانی مستعمل ہے کہ نہیں ہے اگر مستعمل بتاتا ہے تو اس سے وضو اور غسل کرنا جائز نہیں ہے
اس نے ایک سوال پوچھا ہے کہ مثلا کسی نے بالٹی میں پانی لا کے رکھ دیا اور غلطی سے کسی کا ہاتھ اس میں پڑ گیا تو اب اس کو پوری بالٹی اگر پھینکے گا تو پانی ضائع ہو جائے گا تو اس پانی کو استعمال میں لانے کا کیا طریقہ ہوگا
غلطی سے ہو یا جان بوجھ کر ہو کسی نے بغیر وضو کیے ہوئے یا بغیر ہاتھ دھلے ہوئے کسی پانی کے برتن میں اپنا ہاتھ ڈال دیا غلطی سے ڈالا یا جان بوجھ کر ڈالا وہ پانی مستعمل ہو جائے گا ایک سوال کا جواب اور دوسرا یہ ہے کہ اگر ہم پوری بالٹی کا پانی پھینک دیں تو پانی اللہ کی نعمت ہے یہ ضائع ہو جائے گی تو کیسے اس کو ہم استعمال کریں تو ہماری شریعت میں اس مستعمل پانی کو استعمال کے لائق بنانے کے لیے یہ طریقہ بتایا ہے کہ وہ پانی جو مستعمل نہیں ہے صاف ستھرا پانی ہے اس بالٹی میں ایک طرف سے کھار کی شکل میں ڈالا جائے اور وہ بالٹی بھر کر دوسری طرف سے بہنے لگے تھوڑی دیر یہ طریقہ کرو تو بالٹی کا پورا پانی پاک صاف اور پورے بالٹی کے پانی کو پھینکنے کی ضرورت نہیں ہے مستعمل پانی کو غیر مستعمل بنانے کا طریقہ سمجھ میں صاف ستھرا پانی آپ ہوگی سے یا کسی برتن سے اس میں ڈالتے جائیے اور بالٹی کا پانی اس میں سے تھوڑا بہ جائے وہ سب پانی آپ کے وضو کے لیے اور غسل کے لیے کافی ہو جائے گا
اسی میں سوال اور اس پوچھا پہ اضافہ ہوا ہے کہ اس سال یہ بھی پوچھا کل کی گفتگو سننے کے بعد کہ ہم نے ناپاکی جو بدن میں رہی ہوئی تھی اسے تو دھو لیا غسل کرنے سے پہلے لیکن ابھی پورا بدن پاک نہیں ہوا ہے اور بالٹی میں پانی بھرا ہوا ہے مکے سے ہم پانی ڈال رہے ہیں پانی ڈالتے ہوئے بدن کے کچھ چھینٹے پانی کے وہ اس بالٹی میں چلے گئے تو اب اس پانی کا استعمال کرے گا
سوال سمجھ گئے آپ غسل کر رہے تھے اور غسل کرتے کرتے باریک باریک چھینٹے اس پانی میں جس سے آپ غسل کر رہے تھے چلے گئے تو اب اس پانی کے کا حکم کیا ہوگا یہ ہے سوال غسل کرتے ہوئے جو بدن کا پانی آپ نے ڈالا اس میں کے کچھ چھینٹے بالٹی میں چلے جانے سے پانی تو ہوگا وہ غیر مستعمل ہی رہے گا مستعمل نہیں ہوگا چند چھینٹے جانے سے اس کے پاک اور صاف ہونے میں کوئی فرق نہیں پڑتا ہے وہ قابل غسل اور قابل وضو رہے گا ہاں وہ ناپاکی جو آپ کے بدن پر ہے اس کو دھوتے دھوتے اس ناپاکی کا اگر چھینٹا بالٹی میں چلا گیا تو سب ناپاک ہو جائے گا اور ناپاکی جو نجاست ہے دھو دیا ہے اب صرف بدن پر پانی باہر ہے اس میں سے اگر چھینٹا بالٹی میں چلا گیا تو صحیح مسئلہ یہ ہے کہ وہ پورا پانی صاف ستھرا اور غیر مستعمل رہے گا یہی بات سمجھ
میں آئی آج کی بزرگوں میں اب تھوڑا سا یہ غسل کے بعد وضو میں بھی تھوڑی تشریح کرنا ہے اب ایک اور مسئلہ چاہیے وضو کے تعلق سے کچھ ارشاد کروا دیں کہ ہمیں وضو کیسے کرنا چاہیے کیونکہ ہم عبادت تو کرتے جاتے ہیں
بس کتنا مسئلہ آج یاد رکھو اور وضو کا مسئلہ میں کب تفصیل کے ساتھ کروں گا اور اس کا طریقہ بھی بیان کر دوں گا کم سے کم اس میں 15 منٹ لگتا ہے
اور سب نکالتے مسئلہ
ठीक है हजरत ने इशारा फरमाया तो
छोटा छोटा रहा है।
हजरत हमारे यहाँ एक बड़ी मुसीबत और बला चल रही है, खासतौर से हमारी माँ बहनें भी सुन रही है, हमारे भाई भी, ये इन दोनों का मुश्तरका मसला है। वो ये कि जिस घर में डिलीवरी होती है तो वहां पर औरत को अछूत समझने लगते हैं और उस औरत को अलग कमरे में रख देते हैं, वो किसी के साथ मिलना जुलना नहीं, मिले जुले लेकिन उसके कमरे में अगर कोई चला गया, उसके बिस्तर पर बैठ गया तो समझते ये नापाक हो गया, इसको छोड़ के रखेगा।
इस्लाम एक
दीन
बेशक
हमारे यहां नापाकी का तस्वुर ये है कि औरत हैज और निफास के अंदर है तो औरत नापाक होगी, उसका बिस्तर नापाक नहीं होगा। बिस्तर नापाक उस वक्त होगा जबकि उस पर निजासत पड़ी हो
जी।
और पूरा बिस्तर भी नापाक नहीं होता, जहां तक नापाकी लगी है उतने ही नापाक होता
जी।
तो औरत हैज में हो, निफास के अंदर हो, डिलीवरी के बाद उस वो छूत छाप इस्लाम में नहीं है, उसके हाथ का खाना भी खाया जा सकता है, उसके हाथ का पानी भी पिया जा सकता है, उसके बिस्तर पर बैठा भी जा सकता है, उससे बातचीत भी की जा सकती है। ये कहना दूसरों से आप जो व्यवहार रखते हैं वो सब कर सकते हैं, बल्कि औरत पर सिर्फ पाबंदी है वो नमाज को शहादत में नहीं पढ़ सकती, कुरान को नहीं छू सकती, कुरान की तिलावत नहीं कर सकती। निफास और हैज की हालत में अगर वो दुरूद पढ़ना चाहे तो पढ़ सकती है, कलमा पढ़ना चाहे तो पढ़ सकती है, किसी आलिम से बात कर सकती है, घर में नियाज का खाना पका सकती है, औरत ये सारे काम कर सकती है, कुरान में नहीं पढ़ सकती, सिर्फ फातिहा नहीं दे सकती, क्योंकि फातिहा में
अल्लाह का कलाम पढ़ना
कुरान पढ़ा जाता है, खाना पका सकती है, खाना खा सकती है, और उसको झूठ समझना, अभागन समझना ये गैरों का तस्वुर है, इस्लाम का ये तस्वुर नहीं।
बहुत शुक्रिया।
इसी तरह से औरत को जो औरतें हामिला हैं उस घर में नहीं जाने देती हैं जहाँ डिलीवरी वाली गाड़ी मौजूद है, नहीं नहीं वहां पर जाना, ऐसा लगता है जाएगी तो सारा भूत इसके ऊपर है। और जो हामिला औरतें हैं मस्जिद में भी जाने से उसको मना किया जाता है, मस्जिद में मत जाना, अभी मस्जिद में जाना उसमें शरीक होना सुन्नत ए
रसूल
है, रसूल हमल की वजह से नहीं रोका जाएगा। इसी तरह जो हमल की औरतें होती हैं, मौलाना ने पूछ लिया तो बता देना, बोले मम्मी पापा अपनी कर
जी
जो भाई आपको बनाई करती है तो क्या वो कराए ढूंढती है कि किसके कोई नेची है, चलो उसी के ऊपर हमला करो, हम लोगों के ऊपर क्यों नहीं हमला करती, जब बना है तो सबके ऊपर हमला करना
चाहिए।
ये तस्वुर जो है गैरों का है, इस्लाम का तस्वुर नहीं है, आप इसको निकालें। सहाबे किराम की बीवियां खुदा की कसम हामिला होती थी और वो अपने काम को पर्दे के साथ निकल करके अपने महके जाती थी, दूसरा काम अंजाम दिया करती थी। ये तस्वुर अगर मुसलमानों में है तो इसको खत्म कर।
बहुत बहुत बहुत
मेरी बात समझ में आई, मगरिब बात नहीं मिलेगी, ईशा की बात नहीं मिलेगी, अगर चली गई तो नहीं चली आना वरना भूत के साथ आ जाएगा। अरे ये भूत भूत को छोड़ो, मुस्तफा का तरीका आपने अपनाओ, सहाबे किराम का तरीका आपने
अपनाओ। आपसे जो पूछा था उसको जवाब अदा कर पंडित, क्या हो गए मुस्लिम की जो औरत का भानक हैज में, मुसलमानों का तरीका ये है मुसलमान औरत को हालत हैज में खाता
नहीं, वो बहुत बड़ी
बात है। इशारा थोड़ा मैं इसी तरह एक दो जो हमारे आप नजर पूछते
हैं
आपको आगे जाते हैं,
ये तो
बताओ जो हजार जाते हैं जो लाके दिए जाते हैं, अभी भी भाई लाके दिया है
जिससे मेरी गुजारिश है कि जिन्होंने यह किया है मुझे अपना नाम बता दें और कल जो लोग ये कर रहे हैं वो अपनी गलती से करके जाए इन शाला एक दो दूसरे नए गन्नों का इंतजाम हो जाएगा वो भी ले करके जाएंगे उनका ऐलान ये है कि अलहमदिल्ला कल मैं इनशाला पहले जहाँ आया होगा दारुल हमारे लड़का जो नौसारी में चल रहा है उसकी एक शाख सूरत में गायब हो चुकी है सवाल खोले हैं उसमें काफी बच्चियाँ पढ़ रही हैं और इस साल बच्चियों की मदद का जो सारा में रहता है इसी मिला इनशाला 10 तारीख को होगी 10 नवम्बर को 11 दिन का पालन करें 12 तारीख को औरतों का प्रोग्राम जैसे हमारे जगह का जो सरकार का होता है वो जिला कबीरत का वो प्रोग्राम होगा कल उसके बैनर लग जाएंगे आप उसे देख लें सूरत से काफी इलाकों से बसें जाती हैं जिनमें हमारी माँ बहनें आसानी से पहुंच जाती हैं तो वो हमारा जो उस पोर्टल को लगा हुआ देखें उस पर गौर करें और अपने घर की औरतों को उस प्रोग्राम में भेजने की कोशिश करें और यहाँ जो हमारे साथ चल रहा है उसमें भी आगे अपने बच्चियों को दें
नमाजी है मनुष्य
جو نمازی ہیں ان کے سیدوں میں خلوص پیدا کرنا، جو تیرہ اور ہو چکے ہیں مولا اپنے سے اپنے مستقبل پر، جو بچے بگڑ رہے ہیں غلط صحبتوں میں جا کر اپنی دین و دنیا برباد کر رہے ہیں، ان سارے بچوں کو مولا اپنے نبی کے بچے میں جائے کر، ان نوجوانوں کو ماں باپ کا وفادار بنائے، موبائل کی لانت سے ہمارے نوجوانوں کو بچا کر انہیں قرآن مجید کی تلاوت کا ذوق و شوق دلا دیا، اپنے کرم سے جو بے روزگار ہیں ان کو خوش روزیاں، جو روزگار والے ہیں ان کی تجارتوں میں آپ اتحاد اتحاد پیدا فرما کر سارے سنیوں کو متحد بنا دے، بلکہ عالم جو مسائل بتائے جا رہے ہیں اس کو غور سے سن کر عمل کرنے کی سب کو توفیق دے،
آمین،
دارالعلوم انوار غزا کو مولا جس دنیا کی ترقی عطا فرما، اس کے پورے ہوئے کاموں کو پورا آئے تکمیل تک پہنچانے کے غیبی سامان پیدا کرنا، مسلمانوں کے دلوں کو اس کے تعاون اور امداد کی طرف پھیر دے، اور اس مسجد کا جو کام رکا ہوا ہے مولا اسے بھی جلد از جلد آئے تکمیل تک پہنچا دے، اور اس کے اراکین کو پروردگار عالم اس ہمت کے ساتھ کام لے کر آپس میں متحد اور مستفید ہو کر اس کے ادھورے کاموں کو پورا کرنے کی توفیق عطا فرمائیں، آمین، یا ایها الذين آمنوا صلوا عليه وسلموا تسليما، اللهم صل على محمد وعلى آل محمد وبارك وسلم.